بسم الله الرحمن الرحيم قلنا يا رسول الله کہتے ہیں کہ ہم نے یہ سوال کیا کہ اے نبی کریم صلی اللہ علیہ وسلم زمین کے اندر دجال کی تیز رفتاری کیسی ہوگی یعنی کتنی تیزی سے وہ دنیا کا سفر کرے گا تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اس بارش کی طرح جس کے پیچھے ہوا لگی ہوئی ہو یہاں مراد ہے ابر یعنی کہ بادل ابر بارش سے بھرا ہوا بادل ابر جو تیز ہوا اس کو ہکال کر کے لے کر کے چلتی ہو اس طریقے سے دجال چلے گا مطلب یہ ہے کہ بڑی تیزی سے وہ دنیا کے مختلف ملکوں کا دورہ کر لے گا ایک قوم کے لوگوں کے پاس پہنچے گا اور وہ ان کو دعوت دے گا اپنی خدائی ماننے کے لیے فَيُؤْمِنُونَ بِهِ اور وہ قوم کے لوگ دجال کی خدائی پر ایمان لے آئیں گے یعنی دجال کو خدا مان لیں گے تو آسمان کو حکم دے گا اور آسمان اس قوم کے اوپر بارش برسائے گا چونکہ دجال کو اللہ تعالیٰ نے غیر معمولی قوتیں عطا فرمائی ہے صلاحیتیں عطا فرمائی ہے اسی لیے جو قوم اس کی بات مانے گی اس کو خدا مانے گی اس کو دجال ان کے اوپر بارش برسائے گا یعنی نوازشات کے دروازے کھول دے گا اور حقیقی بارش بھی مراد ہو سکتی ہے اور زمین اگھائے گی یعنی زمین میں سے اناج گلہ سبزیاں اگے گی فَتَرُوحُ عَلَيْهِمْ رواح کے معنی آتے ہیں جانوروں کا چرنے کے لیے جانا چراہگاہ کے اندر وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسْرَحُونَ وہی مادہ یہاں پر استعمال ہوا ہے کہ جانور جو چرنے کے لیے جاتے ہیں تو صبح میں بھوکے پیٹ جائیں گے لیکن شام کو جو آئیں گے تو وہ فربا پیٹ بھرے ہوئے تر و تازہ ہوں گے سارحت کے معنی آتے مویشی تو جو ان کے جانور ہوں گے وہ چر کر کے جب واپس لوٹیں گے اطول تو ان کی کوہان لمبی ہو جائے گی پہلے جو تھی اس کے مقابلے کے اندر یعنی صبح میں گئے تو سمجھو کہ کوہان دبے ہوئے تھے بھوک کی وجہ سے شام کو آئیں گے تو ان کے کوہان اونچے اونچے براؤدار ہوں گے وَأَصْبَغَهُ دُرُوعًا اور ان کے تھن دودھوں سے بھرے ہوئے ہوں گے تھن کے اندر دودھ بھرا ہوا ہوگا یعنی تھن بڑے بڑے ہوں گے بھرے ہوئے دیکھو گائے بھینس اونٹنی بکری جب اس کے تھنوں کے اندر دودھ نہیں ہوتا ہے تو تھن سکڑ جاتے ہیں اور جب تھن دودھ سے بھر جاتا ہے تو تھن اس کے بڑے بڑے بھراودار ہو جاتے ہیں تو یہ دجال کی بات ماننے والی قوم کا حال ہوگا کہ جب ان کے دجال ان کے اوپر بارش برسائے گا کھیتی اگائے گا ان کو اپنی نوازشات کرے گا تو ان کے جانور جنگل میں چرنے کے لیے جائیں گے اس قوم کے تو وہ کیسے وہاں ہری بھری سبزیاں ہرا بھرا گھاس چرنے کو ملے گا تو ان کی کوکھیں اور ان کے تھن کوہان سب اونچے بلند فربا تیار ہو کر کے آئیں گے وَأَمَدَّهُ خَوَاسِيرًا خاصرت ان کی جمع اور جانوروں کی کوکھیں لمبی لمبی ہو جائے گی پورا یہ حلیہ ہے بھراؤدار فربا جانور کا ثُمَّ يَأْتِي الْقَوْمُ پھر ایک دوسری قوم کے پاس آئے گا اکثر شعرا نے یہ ترجمہ کیا ہے پھر دجال ایک دوسری قوم کے پاس آئے گا فَيَدْعُوهُمْ اور ان کو بھی اپنی خدائی کی دعوت دے گا فَيَرُدُّونَ عَلَيْهِ قَوْلَهُ वो दूसरी कौम के लोग उसकी दावत का इनकार कर देंगे, दावत की तरदीद कर देंगे कि हम तुझे खुदा मानने के लिए तैयार नहीं हैं, इनकार कर देंगे। ये मोमिनीन होंगे और पहली कौम काफिरों की, दूसरी कौम मोमिन होगी। दूसरा तर्जुमा बादशुर्राह ने किया तो तर्जुमा किया सुम्म या अतिल कौम, एक मर्तबा तो पहली वाली कौम ने दज्जाल की दावत मान ली, दज्जाल ने उनको नवाज दिया, लेकिन बाद में उनको एहसास होगा अरे अरे हमने दज्जाल को माना, भले दुनिया मिल गई, बारिश खेती मिल गई, हमारे जानवर तरोताजा हो गए, लेकिन दज्जाल को हमने माना, दज्जाल की हमने इताअत की, उनको बाद में अफसोस और रंज और सदमा होगा। तो जब दज्जाल उनके पास दो बार आएगा, या ये कि दज्जाल को ये लोग सामने से कहलवा देंगे फयदउहुम, फिर दज्जाल उसी कौम के पास जब दो बार आएगा और उनको अपनी खुदाई की दावत देगा तो वो दज्जाल की उस बात को रद्द कर देंगे। तो दोनों अलग अलग कौम मुराद है या अव्वल ही कौम मुराद है? अव्वल कौम मुराद हो तो मतलब क्या, पहली मर्तबा दावत कबूल करने के बाद अफसोस और उसकी बुनियाद पर तौबा कर लेना। फयंसरिफु अनहुम, अल्लाह ताला उसको उन कौम वालों की तरफ से फिरा देंगे, अल्लाह ताला उसको उन कौम वालों की तरफ से फिरा देंगे, यानी अल्लाह सुबहानहु व ताला दज्जाल को उस कौम वालों की तरफ से हटा देंगे, या ये कि दज्जाल उनसे मुंह फिरा करके चला जाएगा। तो भाई तुम तो मेरी दावत मानते नहीं, इसीलिए मैं अब चला, तुम तुम्हारे रास्ते मैं मेरे रास्ते, या अल्लाह ताला उन कौम वालों को फिरा देंगे, यानी अल्लाह उनकी अब आइंदा हिफाजत करेंगे दज्जाली शर और दज्जाली फितनों से। अब जब दज्जाल की दावत मानने से इनकार कर दिया तो दज्जाल क्या किया करेगा, जो दिया था वो सब ले लेगा, जो दरवाजे खोले थे वो बंद कर देगा, रोजी के, बारिश के, जमीन के, सब दरवाजे बंद कर देगा। तो क्या होगा, फयुस्बिहूना मुमहिलीना, इस दूसरी कौम को दज्जाल जब कुछ नहीं देगा तो ये दूसरी कौम वाले लोग क्या हो जाएंगे, तबाह हो जाएंगे, कहत जदा हो जाएंगे। मुमहिलीना, कहत जदा या तबाही और बर्बादी, बिल्कुल गरीब फकीर। इसलिए कि इनका गुजरान तो चलता था दज्जाल की नवाजिश पर, पहली कौम मुराद होवे तो दज्जाल ने रोक लिया तो अब बेचारे फिर गुर्बत में आ गए। या ये कि दूसरी कौम मुराद है मोमिनीन, तो उनके पास ऐसे भी कुछ नहीं था और दज्जाल ने भी कुछ नहीं दिया, तो ये लोग बिल्कुल कैसे गरीब फकीर हो जाएंगे, तबाह हो जाएंगे। उनके हाथ में उनके मालों में से कुछ नहीं होगा, उनके हाथ में उनके मालों में से कुछ नहीं होगा, यानी दज्जाल की तरफ से सख्तियां उठानी पड़ेगी, उनकी रोजी बंद कर दी जाएगी, लेकिन वो लोग ईमान पर साबित कदम रहेंगे तो अल्लाह ताला उनको विलायत का मकाम देंगे, वली बना देंगे, कि दज्जाली फितने के अंदर भी वो अपने ईमान पर जम करके रहे, इसलिए औलिया अल्लाह हो जाएंगे। वयमुर्रु बिल खरीबती, और दज्जाल एक बंजर जमीन से गुजरेगा, वैरान बंजर जमीन से गुजरेगा। चलो
فبينما هو كذلك إذ بعث الله المسيح ابن مريم فينزل عند المنارة البيضاء الشرقية دمشق بين مهودتين واضعا كفيه على أجنحة ملكين إذ طأطأ رأسه قطر وإذا رفعه تحدر منه مثل جمال كاللؤلؤ.
بس دجال ایک بنجر زمین سے گزرے گا तो बंजर जमीन को खिताब करके कहेगा तेरे अंदर जो खजाने हैं ना सब बाहर निकाल ले, یعنی جب سے اللہ تعالیٰ نے تجھے پیدا کیا اس دن سے تیرے اندر جو خزانے بھرے ہوئے ہیں وہ سب خزانے نکال، سونے چاندی تانبا کیا کیا بھرا ہوا ہے سب نکال، تو زمین کے سارے خزانے دجال کے حکم پر پیچھے چلیں گے، سب خزانے برآمد ہو جائیں گے اور دجال کے پیچھے پیچھے خزانے بھی چلے، یعنی دجال کے کنٹرول میں آ جائیں گے، دجال کے قابو میں آ جائیں گے، دجال کے تصرف میں آ جائیں گے سارے خزانے. اور نبی کریم صلی اللہ علیہ وسلم نے کیا تشبیہ دی؟ یعاسی بن نخلی، یعصوب واحد، یعاسیب جمع، جیسے کہ شہد کی مکھیوں کی رانی ہوتی ہے، نحل شہد کی مکھیوں کی رانی، یعنی شہد کی دنیا بڑی عجیب ہے مکھیوں کی، ان میں ایک رانی ہوتی ہے اور عجیب و غریب نظام ہوتا ہے. مفسرین لکھتے ہیں کہ ان کے اندر ایک فوجی دستہ ہوتا ہے، ایک جو ہے انڈے دینے والی جماعت ہوتی ہے، بچے والی جماعت ہوتی ہے، یعنی جس طرح انسانوں کا حکومت کا نظام ہے اس طرح کا نظام اللہ تعالیٰ نے عجیب و غریب شہد کی دنیا میں رکھا ہوا ہے. اور سب کو وہ رانی کی اطاعت کرنی پڑتی ہے، جو رانی کی اطاعت نہ کریں تو فوجی دستہ اس مکھی کو مار ڈالتا ہے. اسی لیے ہمیشہ آپ دیکھیں گے کہ جہاں شہد کا چھجا ہوتا ہے اس کے نیچے روز آٹھ دس آٹھ دس آٹھ دس مکھیاں مری ہوئی نیچے پڑی ہوئی ہوتی ہے. تو نافرمانی کرے تو پولیس دستہ ان کو مار دیتا ہے. تو ایک رانی ہوتی ہے حاکمہ ان کے اندر، وہ کہلاتی ہے یعصوب، جیسے کہ شہد کی مکھیوں کی رانی، کہ تمام شہد کی مکھیاں اس کے حکم کے پیچھے چلتی ہے، اس طریقے سے زمین کے خزانے دجال کے پیچھے چلیں گے. پھر دجال ایک آدمی کو اپنی خدائی کی دعوت دے گا اور وہ آدمی ایک دم جوانی سے بھرا ہوا ہوگا، یعنی ہینڈسم نوجوان ہوگا، تر و تازہ بھرا ہوا کھلتا ہوا نوجوان ہوگا، لیکن وہ دجال کی خدائی کا منکر ہوگا. فَيَدْرِبُهُ بِالسَّيْفِ، تو جب وہ دجال کی خدائی پر ایمان نہیں لائے گا تو دجال اس کو تلوار کے ذریعے سے مارے گا اور اس کے دو ٹکڑے کر ڈالے گا، اور دونوں ٹکڑوں کو اتنے دور دور پھینک دے گا جتنے تیر کے نشان تک تیر پہنچتا ہے. یعنی آپ یہاں سے تیر مارو تو کتنی دور تک تیر جاتا ہے؟ اتنی دور تک اس نوجوان کے دو ٹکڑے کر کے، ایک ٹکڑا یہاں تو دوسرا ٹکڑا وہاں، جہاں تک تیر جاتا ہے وہاں تک، اتنے دور دور تک وہ اس نوجوان کے دو ٹکڑے کر کے ڈال دے گا دجال. سوال یہ پیدا ہوتا ہے کہ ایسا کیوں کرے گا؟ اپنی طاقت دنیا والوں کو دکھانے کے لیے، دیکھو یہ نوجوان میری بات نہیں مانی نے، کیا کر ڈالا میں نے، دیکھو اس کو. اس لیے آج کل یہی ہوتا ہے سیاسی دنیا میں، جو بڑوں کی بات مانتے نہیں اس کو وہ لوگ مار دیتے ہیں. ہر جگہ اس طرح ہوتا ہے کہ جو اطاعت نہ کرے اس کو ہٹاؤ راستے میں سے. تو یہ دجالی ترتیب ہے. تو جو نوجوان اس دجال کی خدائی کا منکر ہوگا تو اس کے ٹکڑے کر کے دور دور پھینکوا دے گا. بعض حضرات یہ کہتے ہیں کہ اپنے غیر معمولی کارناموں کی شروعات اس نوجوان سے کرے گا. غیر معمولی جو کارنامے اس کے کرنے، اس کی شروعات دجال اس نوجوان کے قتل سے کرے گا. بعض روایت میں یہ بھی ہے کہ وہ دونوں ٹکڑوں کے درمیان چلے گا بھی دجال، تاکہ سب کو پتا چلے کہ دیکھو ایک ٹکڑا ادھر ایک ٹکڑا ادھر، اور کیسے ٹکڑے کر ڈالے. پھر اس کو بلائے گا، چل زندہ ہو کے آ جا، تو دونوں ٹکڑے آپس میں مل جائیں گے اور وہ زندہ ہو کے کھڑا ہو جائے گا. احیاء اور اموات اس کی کچھ ظاہری شکلیں اللہ نے اس کو عارضی طور پر دی ہوگی، لیکن اب جب آئے گا فَيُقْبِلُ، تو وہ دجال کی طرف متوجہ ہو کر کے آئے گا. وَيَتَحَلَّلُ وَجْهُهُ، اور اس کا چہرہ چمکدار ہوگا. يَضْحَكُ، ہنستے ہوئے آئے گا. عجیب نوجوان، مار کھائی، مرا، ٹکڑے ہوا، زندہ ہوا، तो अब दज्जाल के सामने कैसे आ रहा है? हंसते हंसते आ रहा है, चमकते चेहरे की तरह आ रहा है, डर वर कुछ नहीं है, बल्कि और खुशी के साथ वो आ रहा है। ये खुशी काई की खुशी इस बात की होगी कि मैंने तेरा इनकार किया और इनकार पे मैं जमा रहा, मेरी जान मुझे देनी पड़ी, लेकिन फिर भी मैंने तुझे खुदा तस्लीम नहीं किया। अपने ईमान के ऊपर जो जमाव उसको नसीब हुआ, उस पर वो चेहरे से खुश खुश हंसता हंसता वो आएगा, वो नौजवान आएगा। और ये जो जुमला गुजरा फयद रिबुहु बिस सैफी, उसका एक दूसरा मतलब ये है कि जिस तरीके से तीर निशाने के ऊपर जाकर के लगता है, इस तरीके से दज्जाल की तलवार का वार भी उस नौजवान पर पूरे निशान से लगेगा। यानी बाज मरतब आदमी तलवार से वार करे लेकिन न लगे, गर्दन पे मारना चाहता था सिर्फ उंगली पे लगा, या मारना चाहता था और लगा ही नहीं, वार खाली गया, का ऐसा नहीं होगा। जिस तरीके से एक माहिर फन तीर अंदाज का तीर कैसे निशाने पे ही जाके ठीक लगता है, इस तरह दज्जाल का तलवार का वार उसके ऊपर सही लगेगा। ये दोनों मतलब है उसके। फबैनमा हुआ कज़ालिक, इस दरमियान के अंदर वो ये सब तमाशे दिखा रहा होगा। अल्लाह ताला हजरत मसीह इब्ने मरियम को भेजेंगे। और कुरान में कितनी औरतों के नाम हैं, कुरान में अल्लाह ताला ने कमोबेश 28 औरतों के वाकयात बयान फरमाए, लेकिन नाम सिर्फ हजरत मरियम का है, उसके अलावा किसी का नहीं है। और वो भी एक अहम मकसद से, क्योंकि हजरत ईसा अलैहि सलाम के कोई अब्बा नहीं थे, माँ से वो पैदा हुए, इस निस्बत को जाहिर करने के लिए मरियम का नाम आया है, बाकी किसी औरत का नाम कुरान में आया नहीं। ये इस बात की दलील है कि औरत के नाम तक पर्दा होना चाहिए, जात का तो पर्दा है, नाम में भी पर्दा होना चाहिए, ये इसकी तरफ इशारा है। और शरीफ घराने के लोग अपनी औरतों के नाम लोगों के सामने बोला नहीं करते, ये कुरान ने शराफत बतलाई है। अब तो लोग शादी की गंगोत्री में बड़े उरूफ से नाम छापते हैं, मेरी लगते जिगर काली का निकाह जो है कालू मियाँ से होने जा रहा है, वहां का पर्दा रहा कुछ भी नहीं। फयंसिलु इंदल मनारतिल बैदा, अब देखो लफ्ज मसीह के बारे में दो चार बातें समझ लो। पहले ये बतलाया था कि मसाहत के माने आते हैं हाथ फिराने के, और हजरत मसीह अलैहिस्सलाम यानी हजरत ईसा अलैहिस्सलाम को अल्लाह ने यह मौजिजा दिया था कि वो हाथ फिरा करके बीमारों को अच्छा कर देते थे, इसीलिए आपका लकब बन गया मसीह। नंबर दो, मसाहत के एक माने आते हैं जमीन में सफर के, क्योंकि हजरत ईसा अलैहिस्सलाम ने जमीन में बहुत सफर किए तौहीद की दावत के लिए, इसीलिए इनका नाम मसीह बन गया। नंबर तीन, मसीह के एक माने आते हैं साफ सुथरा शफाफ होना, और हजरत ईसा अलैहिस्सलाम की जब पैदाइश हुई तो हर किस्म की गंदगी से वो पाक और साफ थे। आमतौर पर जब बच्चे की विलादत होती है तो विलादत के वक्त के ऊपर उसके ऊपर खून वगैरह गंदगी लगी होती है, फिर उसको नहलाया जाता है, लेकिन हजरत ईसा अलैहिस्सलातु वस्सलाम जब पैदा हुए तो बिल्कुल साफ सुथरे पैदा हुए थे और उनके बदन के ऊपर कोई आलाइश और गंदगी नहीं थी, क्योंकि वो हमल और ये सारे मराहिल उनके सेकंडों में तय पाए थे, इसीलिए उनको मसीह कहा जाता है। बाद हजरात ये कहते हैं कि मसीह के माने लुगवी आते हैं सच्चे के, असिद्दीक, और हजरत ईसा अलैहिस्सलाम बड़े सच्चे लोगों में से थे। और पांचवा माना ये बयान किया गया कि मसीह के माने आते हैं हमवार भी खम तलवे वाले। देखो ये तलवा है हमारा, ये एड़ी देखो, ये देखो बीच में नीचे नशेब है, ये ऊंचाई है। तो हजरत ईसा अलैहि सलाम को ऐसा नहीं था, ये पूरा हमवार था एक लेवल पर, ये बीच वाला हिस्सा नहीं था, यूं दबा हुआ पूरा पैर यूं हमवार था। उसको भी अरबी के अंदर मसीह के लकब से ताबीर करते हैं। तो हमवार बेखम यानी के मोड़, बगैर खम के तलवे वाले, इसीलिए उनको मसीह कहा जाता है। अब लफ्ज मसीह मुतलक जब बोला जाता है तो आम तौर पर हजरत ईसा अलैहि सलाम की शख्सियत मुराद होती है, और जब दज्जाल को मुराद लेना होता है तो मसीहिद दज्जाल, ये लफ्ज इस्तेमाल होता है। खुलासा क्या निकला, मसीह दो हुए, एक मसीह खैर, दूसरे हुए मसीह शर। मसीह खैर ईसा अलैहि सलाम, मसीह शर दज्जाल। और दज्जाल को मसीह इसीलिए कहते हैं कि वो भी दुनिया भर का सफर करेगा, मसाहत से मुश्तक है। दूसरा माना, उसकी एक तरफ की आंख सपाट होने की वजह से भी उसको मसीह कहा जाता है। और बाद हज़रात ये कहते हैं कि हर तरह की खैर और भलाई दज्जाल से दूर कर दी गई है, इस बुनियाद के ऊपर उसको मसीह दज्जाल कहा जाता है। तो हजरत ईसा अलैहि सलातो सलाम उतरेंगे दिमश्क के मशरिकी सफेद रंग मनारे के ऊपर। दिमश्क के मशरिकी जानिब में सफेद रंग के मनारे के ऊपर। अब यहां रिवायतों को समझ लो, ये मसला बड़ा नाजुक है कि ईसा अलैहि सलाम का नुजूल कहाँ होगा। ये रिवायत क्या कह रही है, सीरिया शाम की राजधानी दिमिश्क के अंदर मनारतुल बैज़ा पर हजरत ईसा अलैहि सलाम का नुजूल होगा। नंबर दो, बैतुल मुकद्दस में आपका नुजूल होगा। दूसरी रिवायत। तीसरी रिवायत, उर्दुन में आपका नुजूल होगा। चौथी रिवायत, मुसलमानों की इज्तिमा गाह में, यानी जहां मुसलमानों का बड़ा मजमा हो, ऐसी जगह हजरत ईसा अलैहि सलाम का नुजूल होगा। ये चार तरह की रिवायतें आई है उनके नुजूल के मुताल्लिक। अब चारों रिवायतों में तत्बीक भी समझ लो, फिर आगे हर जगह इसको सुनने समझना न पड़े, यही समझ लो। असल में तो हजरत ईसा अलैहि सलात व सलाम का नुजूल होगा कुद्स में, बैतुल मुकद्दस के अंदर। लेकिन बैतुल मुकद्दस दिमश्क की जानिब मशरिक में वाके है। बैतुल मुकद्दस दिमश्क की जानिब मशरिक में। जैसे आपको कोई पूछे कि आपका बारडोली शरीफ कहाँ है, तो आप कहेंगे कि सूरत की जानिब मशरिक में बारडोली आता है। तो इस तरीके से दिमश्क से जानिब मशरिक में बैतुल मुकद्दस आता है। और जाहिर बात है कि बैतुल मुकद्दस उस जमाने में मुसलमानों की इज्तिमा गाह होगी, इसलिए कि हजरत मेहदी वहां होंगे, हजरत मेहदी के मानने वाले सब मोमिनीन वहां पर होंगे। और उर्दुन कुद्स के बाजू ही के अंदर है, पड़ोसी के अंदर है, इसलिए तमाम रिवायतों की तदबीक इस तरह हो जाएगी कि हजरत ईसा अलैहि सलाम का नुजूल होगा कुद्स में, और खुद से है दिमश्क की जानिब मशरिक में, और वही कुद्स मुसलमानों की इज्तिमा गाह होगा, और जो है उर्दुन उसके मुत्तसिल है। रहा मनारा, तो कहा अभी नहीं हो सकता है कि ईसा अलैहि सलाम के आने तक में तैयार हो जावे, मनारतुल बैज़ा सफेद रंग का मनारा वहां तक में तैयार हो जावे, ये मुमकिन है। तो इस तरह तमाम रिवायतों के दरमियान के अंदर तत्बीक हो जाएगी। बैना महरूज़तैनी, दो रंग लाल रंग के जाफरानी रंग के दो कपड़े पहन करके, दो लाल जाफरानी रंग की चादर पहन करके حضرت عیسیٰ علیہ السلام اتر کر کے آئیں گے، اپنے دونوں ہاتھ فرشتوں کے پروں کے اوپر رکھے ہوئے ہوں گے، فرشتے آسمان سے ان کو لے کے آئیں گے، کیا شکل ہوگی؟ فرشتوں کے پروں کے اوپر اپنے دونوں ہاتھ رکھ کر کے نیچے اتریں گے، اور وہ فرشتے ان کو منارے پر رکھ کر کے چلے جائیں گے۔ حضرت مہدی رضی اللہ تعالیٰ عنہ نماز کے لیے تیاری کر چکے ہوں گے اور عیسیٰ علیہ السلام کی تشریف آوری ہوئی ہوگی، پھر سیڑھی لگائیں گے اور عیسیٰ علیہ السلام کو نیچے اتروائیں گے۔ اِذْ تَأْتَأَ رَأْسَهُ قَتَرًا، جب آپ اپنا سر مبارک جھکائیں گے تو پانی کے قطرے ٹپکیں گے، یہ ان کی تازگی اور جمال کی علامت ہے، تازگی اور جمال کی علامت۔ بعض حضرات نے اس کی تعبیر یوں کی ہے کہ غسل کر کے وہ آ رہے ہوں گے تو ان کے بال میں سے پانی واقعتاً ٹپک رہا ہوگا۔ بعض حضرات یہ کہتے ہیں کہ بال ٹھیک کرنے کا ایک طریقہ یہ ہے کہ کنگھی کو پانی میں بھگو، اور بھگو کر پھر کنگھی کرو تو بال آسانی سے ٹھیک ہو جاتے ہیں، سوکھے بال۔ تو گویا کہ انہوں نے جو کنگھی بھگوئی ہوگی بال ٹھیک کرنے کے لیے، تو کنگھی کا پانی ٹپک رہا ہوگا۔ یہ تینوں احتمال ہیں، غسل کا پانی ٹپک رہا ہے، یا کنگھی جو بھگوئی تھی وہ ٹپک رہا ہے، یا یہ کہ آپ کا حسن جمال اور ترو تازگی کی یہ تعبیر حدیث کے اندر آئی ہے۔ اور جب وہ اپنا سر مبارک اونچا کریں گے، تحدر قطرے ٹپکیں گے، کیسے ٹپکیں گے؟ چاندی کے دانوں کی طرح، جمان چاندی کے دانوں کی طرح، کلؤلؤی جیسے کہ موتی ہوتے ہیں، یعنی کہ چاندی کے اگر کوئی دانے تیار کرے، ابھی تو اپنے سینگ دانے کھاتے ہیں لیکن چلو چاندی کے دانے ہوئے، تو چاندی کے دانے کتنے خوبصورت معلوم ہوتے ہیں، اور وہ بھی پھر موتی کی طرح، تو کہا اس طرح ان کے بال میں سے پانی کے قطرے ٹپک رہے ہوں گے۔ یہ علامت ہے قطروں کے بڑے ہونے کی اور صاف ہونے کی۔ چاندی کے ساتھ تشبیہ بڑے بڑے پانی کے قطرے، اور پانی کے قطرے کیسے صاف ستھرے شفاف ٹپکیں گے، اس حال میں عیسیٰ علیہ السلام تشریف لائیں گے۔ جی
فلا يحل لكافر يجد من ريح نفسه إلا مات ونفسه ينتهي حيث ينتهي طرفه فاطلبه حتى يدركه بباب لد فيقتله ثم يأتي عيسى قوم قد عصمهم الله منه فيمسح عن وجوههم ويحدثهم بدرجات في الجنة فبينما هو كذلك
حضرت عيسى عليه السلام کا معاملہ عجیب ہوگا۔ فلا يحل لا يمكن، کسی کافر کے لیے یہ ہو ہی نہیں سکتا کہ جو آپ کے سانس کو پاوے مگر یہ کہ وہ مر جائے گا، یعنی کسی کافر میں تاب لانے کی استطاعت ہی نہیں ہوگی کہ آپ کا سانس مبارک جس کافر کو بھی لگے گا وہ مر جائے گا۔ اب اس سانس کے بارے میں چند باتیں سمجھ لو۔ پہلی بات، دجال کو اس سانس سے موت نہیں آئے گی، حضرت عیسیٰ علیہ السلام کے سانس سے دجال کو موت آئے گی نہیں۔ دوسری بات، دجال کو حضرت عیسیٰ علیہ السلام اپنے مبارک ہاتھ ہی سے قتل کریں گے تاکہ ایمان والوں کو یقین ہو جاوے اور ان کا شک ختم ہو جاوے۔ اس لیے عیسیٰ علیہ السلام دجال کو سانس سے نہیں ماریں گے، ہاتھ سے ماریں گے۔ تیسری بات، ایک بڑا اشکال پیدا ہوتا ہے نا کہ کافر لوگ سانس لگے اور مر جاوے اور دجال کیوں نہ مرے آپ کے سانس سے، یہ اشکال پیدا ہوتا ہے۔ تو اس کا جواب یہ ہے کہ معجزات جو نبیوں کو دیے جاتے ہیں وہ ہر وقت نہیں ہوا کرتے، بلکہ معجزات کا ایک وقت متعین ہوتا ہے، اس وقت معجزہ ہوتا ہے پھر معجزہ اٹھا لیا جاتا ہے۔ تو حضرت عیسیٰ علیہ السلام کا جب نزول ہوا تب اللہ نے آپ کو یہ معجزہ عطا فرمایا کہ آپ کے سانس کی تاثیر سے کافر مر رہے ہوں گے، پھر یہ معجزہ آپ سے اٹھا لیا جائے گا، اور جو ہے پھر دجال کو آپ اپنے ہاتھ سے قتل کریں گے. تو دجال کے قتل کا وقت آنے سے پہلے پہلے تک نزول کے بعد ابتدائی دور میں اللہ نے آپ کو یہ معجزہ دیا ہے کہ آپ کے سانس سے کافر مریں گے. پھر یہ معجزہ اٹھا لیا جائے گا. جب معجزہ چلا گیا اور اب دجال کو قتل کرنا ہے تو کیسے قتل کریں گے؟ ہتھیار سے قتل کریں گے. اور اس کی مثال حدیث میں بھی موجود ہے. ایک سفر کے موقع پر صحابہ کو پانی کی ضرورت پڑی تو ایک چھوٹے سے برتن میں ایک صحابی کے پاس پانی تھا. حضور نے اپنا دست مبارک اس کے اندر رکھا تو فوارے کی طرح پانی ابلا. پورے لشکر نے پانی پیا, اپنے برتنوں کو بھرا, وضو کیا, غسل کیا, پھر وہ معجزہ اس وقت کے لیے تھا, رک گیا. تو معجزات دائمی اور ہمیشہ نہیں ہوتے ہیں, وقتی ہوتے ہیں. بس نبی کریم صلی اللہ علیہ وسلم کو اللہ نے دو معجزے ایسے عطا فرمائے جو دائمی اور قائمی ہے. کون سے دو معجزے؟ ایک تو قرآن, تو آسان جواب ہے. دوسرا ہے, دوسرا ہے مینا میں کنکر کا اٹھا لیا جانا. حاجی لوگ جو کنکر مارتے ہیں نا, تو وہ کنکر کا اٹھا لیا جانا, اس لیے کہ یہ 14 صدیوں ہو گئے حج ہو رہے. اگر کنکر اللہ نہ اٹھا لیتے تو وہاں 100 ہمالیہ پہاڑ کھڑے ہوتے. لیکن وہ کنکر حاجیوں کے جن کا حج مقبول ہوتا ہے وہ اٹھا لیا جاتا ہے. یہ حضور کے دو معجزے قیامت تک باقی رہیں گے. تو چوتھی بات سمجھو, ہر سانس یہاں روایت میں مراد نہیں ہے کہ ہر سانس سے کافر مرے, مخصوص سانس مراد ہے. یعنی عیسیٰ علیہ السلام کی بعض سانسوں سے کافر لوگ مریں گے, ہر سانس سے نہیں مریں گے. اور ان کی سانس کتنی ہوگی؟ جہاں تک ان کی نظر پہنچے گی وہاں تک وہ سانس پہنچے گی. طرف کے معنی نظر, آپ کی نظر جہاں تک پڑے, پلک جھپک جہاں تک پڑے وہاں تک جو ہے آپ کی سانس جائے گی. اور اتنے علاقے میں وہ مخصوص سانس جہاں تک پہنچے گی, سب کافر پھٹافٹ پھٹافٹ مرتے چلے جائیں گے. اس کی آسان مثال ہے وائرس. وائرس جہاں جہاں جاتا ہے لوگ مرتے ہیں کہ نہیں مرتے ہیں؟ تو عیسیٰ علیہ السلام کے سانس میں اللہ نے ایسی تاثیر رکھی ہوگی جہاں تک وہ وائرس پہنچے گا, سانس پہنچے گی, لوگ مریں گے. عیسیٰ علیہ السلام دجال کی تلاش میں نکلیں گے اور اس کو لود شہر کے دروازے کے اوپر پکڑ لیں گے. لود ایک پہاڑ کا نام ہے. دوسرا قول یہ ہے کہ قدس کے ایک گاؤں کا نام ہے. تیسرا قول یہ ہے کہ فلسطین میں ایک آبادی کا نام ہے. سب صحیح ہے, پہاڑی گاؤں ہے وہ, اور فلسطین میں ہے, قدس کے قریب میں ہے لود. اب تو بڑا شہر ہے لود, بہت بڑا شہر ہو گیا. تو لود شہر کے دروازے کے اوپر عیسیٰ علیہ السلام دجال کو پکڑ کے قتل کر دیں گے. اس وقت لود شہر کے دروازے پر اسرائیل نے ایک عبارت لکھی ہے, ہنا یخرج ملک السلام, کہ یہاں سلامتی کا بادشاہ ظاہر ہوگا. چونکہ وہ لوگ دجال کو سلامتی کا بادشاہ مانتے ہیں, اسی لیے وہ وہاں یہ بورڈ لکھا ہوا موجود ہے. ثم یات عیسیٰ قوم, پھر حضرت عیسیٰ علیہ الصلات والسلام ایک قوم کے پاس آئیں گے. میں گیا ہوں لود الحمدللہ. پھر عیسیٰ علیہ السلام ایک قوم کے پاس آئیں گے. قد اسمہم اللہ منہ, اللہ تعالیٰ نے اس قوم کی دجال سے حفاظت کی ہے. اللہ تعالیٰ نے اس قوم کی دجال سے حفاظت کی ہے, یعنی مومنین کاملین. معلوم ہوا دجالی فتنوں کے زمانے میں بھی اللہ کی مدد سے ہی حفاظت ہوگی. اسی لیے ہر فتنے سے حفاظت کے لیے اللہ کی مدد مانگنے گی. اور عیسیٰ علیہ السلام ان کے چہروں سے صاف کریں گے. چہروں سے صاف کریں گے یا چہروں کے اوپر ہاتھ پھیرائیں گے, کیا مطلب؟ مومنین کاملین کے چہروں کے اوپر جو گرد و غبار ہوگا حضرت عیسیٰ علیہ السلام صاف کریں گے. چونکہ دجال کے مقابلے میں جنگیں لڑی تو اس کی وجہ سے ان کے چہروں پر گرد و غبار ہوگا. نبی اپنے مبارک ہاتھ سے ان کے چہروں کو صاف کریں گے. دوسرا مطلب یہ ہے کہ ان کے چہروں کے اوپر دجال کا جو ڈر چھایا ہوگا حضرت عیسیٰ علیہ السلام اس ڈر کو دور کر دیں گے. تیسرا مطلب یہ ہے کہ ایمان والوں کو جو سخت حالات پہنچے دجالی زمانے میں ان سخت حالات کو دور کر کے راحت کے اسباب فراہم کریں گے. دجالی دور میں مومنوں کو بہت کچھ برداشت کرنا پڑا, وہ تکلیفوں کو دور کر کے اب ان کو اسباب راحت عطا کریں گے. وَيُحَدِّثُهُمْ بِدَرَجَاتِهِمْ فِي الْجَنَّةِ, اور حضرت عیسیٰ علیہ الصلات والسلام بیان کریں گے کہ تمہارے لیے جنت میں بڑے اونچے اونچے درجات ہیں. گھبراؤ مات, تم نے صبر کیا نے اللہ اس صبر پر, انما یوفی الصابرون اجرہم بغیر حساب, بے حساب اللہ تمہیں جنت میں درجات دیں گے, یہ خوشخبری دیں گے. جی یہاں تک عبارت ہو گئی تھی, چلو
فبينما هو كذلك أوحى الله إلى عيسى إني قد أخرجت عبادا لا يداني لأحد بقتالهم فحرز عبادي إلى الطور فبعث الله يأجوج ومأجوج وهم من كل حدب ينسلون فمر أوائلهم على بحيرة التبرية فيشربون ما فيها فيشربون ما فيها ويمر آخرهم ويقول لقد كان بهذه مرة ما أنتم يسيرون حتى ينتهوا إلى جبل الخبر.
بس اس درمیان کے اندر یعنی عیسیٰ علیہ السلام مومنوں کو خوشخبری جنت کی سنا رہے ہوں گے, اللہ تعالیٰ عیسیٰ علیہ السلام کو وہی بھیجیں گے کہ میں اپنے ایسے بندوں کو اب نکالنے والا ہوں کہ جس کے مقابلے کی, جن سے لڑائی کی کسی کو طاقت نہیں ہے. وہی آئے گی کہ عیسیٰ اب دنیا میں ایک خطرناک قوم آ رہی ہے اور اس خطرناک قوم سے لڑنے کی کسی کو طاقت نہیں ہوگی, لہذا حفاظت کے لیے کیا کرو, میرے ایمان والے بندوں کو لے کر طور پہاڑ پر چلے جاؤ. سب مومنوں کو لے کر کہاں چلے جاؤ, طور پہاڑ کے اوپر. ظاہر بات ہے کہ ساری دنیا کے مومن لوگ تو طور پہاڑ پر آ نہیں سکتے, اسی لیے یہاں یوں مراد لینے کا کہ عیسیٰ علیہ السلام کے ساتھ جتنے مومنین ہوں گے وہ طور پہاڑ پہ جائیں گے, باقی دنیا بھر کے دوسرے مومنین اپنے اپنے علاقوں کے اونچے اونچے پہاڑوں پر چلے جائیں گے اپنی جان بچانے کے واسطے. اور اللہ تعالیٰ یاجوج ماجوج کو بھیجیں گے, وَهُم مِّن كُلِّ حَدَبٍ يَنسِلُونَ, اور یاجوج ماجوج اتنی بڑی تعداد میں ہوں گے کہ ہر اونچی جگہ سے پھسل کر اترتے ہوئے نظر آئیں گے. اتنی بڑی ان کی تعداد ہوگی, دنیا میں جتنے ٹیلے جتنے پہاڑ جتنی اونچی جگہ, ہر اونچی جگہ سے پھسل پھسل کے وہ آ رہے ہیں, اس طرح معلوم ہوگا, یعنی کثرت سے ان کی تعداد ہوگی, کم سے کم انسانوں سے 10 گنا زیادہ ہوں گے یہ لوگ. اتنی بڑی تعداد میں یاجوج ماجوج کی قوم آئے گی دنیا میں. ان کے آگے والے لوگ بحیرہ تبریہ پر سے گزریں گے, ان کے آگے والے لوگ بحیرہ تبریہ سے گزریں گے اور اس بحیرہ کا پانی پی جائیں گے, ایسا پی جائیں گے کہ ان کے آخری لوگ جب بحیرہ تبریہ سے گزریں گے, وَيَقُولُ یقول کے فائل ہے آخرہم, تو اخیر والے بولیں گے کہ کبھی اس سمندر میں پانی تھا, کبھی سمندر کے اندر پانی تھا. یہ سوال کا ترجمہ کرو, بحیرہ تبریہ ایک چھوٹی سی جھیل ہے, سروور جھیل ہے, ملک شام کے اندر ہے, 10 میل اس کی لمبائی ہے. ارے امام تبرانی رحمت اللہ علیہ وہ وہیں تبریہ کے رہنے والے, اس لیے تبرانی ان کا نام ہوا. اور جو ہے یہ بڑا لمبا چوڑا جو ہے ایک سمندر جیسا جھیل ہے, سروور ہے, تو یاجوج ماجوج کے آگے والے لوگ آئیں گے نا تو یہ پوری جھیل سروور کا پانی پی جائیں گے. اور کیسے پئیں گے کہ پانی تو پی جائیں گے, کیچڑ بھی چاٹ جائیں گے, اندر بھی پانی نہیں رہنے دیں گے, پورا تالاب سوکھا ڈالیں گے, ایسا سوکھا کر ڈالیں گے कि खुद याजूज माजूज के जो लोग अखीर में आ रहे होंगे, क्योंकि लंबी लाइन चल दी है, वो जब उसको देखेंगे तो कहेंगे कि यहाँ कभी पानी था कि नहीं था, ऐसा सूखा कर डालेंगे उसको पी करके। अब कितनी खाउधर पीवर कॉम होगी अंदाजा लगाओ याजूज माजूज की, ये इनका हाल होगा। मैं गया हूँ अल्हम्दुलिल्लाह बोहेरे तबरिया, जोहर असर दो नमाज पढ़ी है और उस समंदर की मछली भी खाई है वहाँ रेस्टोरेंट में। वह सुम यसीरूना, फिर वो लोग जो है जाएंगे याजूज माजूज यहाँ तक के जबलुल खमर पर पहुँचेंगे, एक पहाड़ का नाम है। खमर के माने आते हैं जिस पहाड़ के ऊपर बहुत ज्यादा दरख्त उगे हुए हो, इतने दरख्त हो कि पहाड़ दिखे ही नहीं, सारे दरख्त ही दरख्त दिखे। अब इस बारिश के दिनों में आप आहवाड़ आएंगे जंगल में चले जाओ, पहाड़ पर पूरा हरा 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 मालूम होगा, कहीं पहाड़ नहीं दिखेगा, दरख ही दरख दिखेंगे। तो खमर ऐसे पहाड़ को कहते हैं कि जिसके ऊपर कसरत से दरख्त होने की वजह से पूरा पहाड़ हरा भरा मालूम होवे। ये वही है, बैतुल मुकद्दस के करीब में ये पहाड़ है, उस पर याजूज माजूज चढ़ेंगे। फयकुलून, याजूज माजूज बोलेंगे हमने जमीन वालों को भी कत्ल कर दिया, चूंकि पूरी जमीन में लूट मार कत्ल गारत गिरी खाना पीना लूटना यही इनका धंधा होगा। जब सब कत्ल कर डालेंगे लूट मार कर डालेंगे तो अब कहेंगे पूरी जमीन वालों को तो हमने लूट मारा कत्ल कर मारा, हलुम्मा चलो हलुम्मा चलो। फल नकतुल मनफी समा, हम उसको मार डाले जो आसमान में है। दिमाग सड़ जाएगा इनका कि जमीन में इंसानों को मारा, आप खुदा को हम मार डाले, ऐसा याजूज माजूज अपनी जुबान से बोलेंगे कि अब खुदा को हम मारे फरिश्तों को मारे नऊजुबिल्ला आसमानी निजाम हम दरहम बरहम कर डाले, ऐसा ये लोग बोलेंगे। फयर मून बिनुशा बिहिम इलस समा नशाबतुन के माने तीर चलाने वाले, तो याजूज माजूज की तीर चलाने वाली टीम अपने तीरों को आसमान की तरफ फेंकेंगे कि चलो आसमान पे तीर चलाओ, अल्लाह की शान देखो। फयरुद्दुल्लाहु अलैहिम नुशाबहुम मखजूबतन दमन, अल्लाह ताला अपनी कुदरत से उनके तीरों को खून वाला करके वापस भेजेंगे, उनके तीर आसमान पर जाएंगे उड़ के वापस आएंगे तो सब पर खून लगा होगा, खून लगा होगा, खून आलूद होंगे। ओ याजूज माजूज गांडे खुश हो जाएंगे, ओ हमने आसमान वालों को भी मार डाला, आसमान वालों को भी कत्ल कर डाला। अब इश्काल पैदा होता है ना कि ये तीर कैसे खून आलूद हो जाएंगे, तो कहा अल्लाह ताला याजूज माजूज को मोहलत देंगे। फमा हिलिल काफिरीन अमहिलहुम रुवैदा, इसीलिए अल्लाह ताला उनके तीरों को खून आलूद करके वापिस करेंगे। बाद शुरा ये लिखते हैं कि हवा में उड़ने वाले परिंदों को वो तीर लगेंगे और उसकी वजह से वो तीर खून आलूद होकर के आएगा। और बाद हजरात ने इसका मफहूम ये निकाला कि याजूज माजूज का फितना जमीन में भी और फिजाओं में भी फैल जाएगा, हवाओं में भी फैल जाएगा। ये इंटरनेट क्या है, ये जो सैयारात जो बेचते हैं ये लोग उपग्रह मस्नुई सैयारे, उसके जरिए ये फिजाओं में तो सब धमाल कर रहे हैं इस वक्त के ऊपर। तो जिस तरह इनके फितने फसाद रुए जमीन पर, इस तरह याजूज माजूज के फितने फसाद फिजाओं के अंदर भी हो जाएंगे और वहां पर भी इनके फितने फैलेंगे, इस तरह होगा। तो ये अल्लाह की तरफ से अजीबो गरीब शान होगी। जी इबारत पढ़ो,
ويحصر نبي الله واصحابه
جان سے باقی وہاں پڑھنے سے پڑھنے گا جی
وهو جبل بيت المقدس فيقول لقد قتلنا من في الارض هلم فلنقتل من في السماء فيرمون من الشاب من السماء فيرد الله عليهم الشاب مخضوبة دما ويحصر نبي الله واصحابه حتى يكون رأس الثوج لأحد خير من مئة دينار لأحدكم اليوم
بس اب بتلاؤ کہ عیسیٰ علیہ السلام کہاں ہیں جب یہ ہو رہا ہے تب कहाँ पर है तूर पहाड़ पर। अब ईसा अलैहि सलाम जब तूर पहाड़ पे जाएंगे तो बकदरे जरूरत खाने पीने का सामान लेके जाएंगे, इसलिए कि रुए जमीन के ऊपर तो सारा याजूज माजूज खा भी जाएंगे। अब ईसा अलैहि सलाम और मोमिनों के पास जो जरूरत के बकदर खाने पीने का सामान है वो खत्म हो जाएगा, और जब सामान खत्म हो जाएगा तो महंगाई बढ़ जाएगी। चीज जब कम होती है तो महंगी होती है। अब खाने पीने का सामान महंगा हो तो कितना महंगा होगा? फरमाया वयुहसरु नबीउल्लाह, अल्लाह के नबी हजरत ईसा और आपके साथी ईमान वाले रोक दिए जाएंगे, यानी पहाड़ों पर हिसार में है, रुके हुए हैं, यहां तक के एक बैल का सर 100 दीनार से भी ज्यादा बेहतर समझा जाएगा तुम्हारे लिए। आज के दिन की तरह एक गाय की बैल की मूंडी कोई लेने जावे तो कितनी महंगी होगी? 100 दीनार से भी ज्यादा। दीनार यानी सोने के सिक्के, ये अपने रुपये नहीं, तो सोने के 100 सिक्के कि आज जितनी कदर और कीमत है हुजूर के जमाने में, ले अहदिकुमुल यौमा, आज हुजूर के जमाने में वो सोने के 100 सिक्के की जितनी कदर और कीमत है वो उस वक्त के ऊपर गाय बैल की मूंडी की कीमत होगी। हालांकि आपको मालूम है कि मूंडी सस्ती होती है दूसरे गोश्त के मुकाबले में, तो जब सस्ती चीज इतनी महंगी हो जाएगी तो कलेजी और भेजा और खीमे का गोश्त कितना महंगा हो जाएगा? मुंडी जैसी सस्ती चीज 100 दीनार की हो जाएगी तो बदन का दूसरा गोश्त कितना ज्यादा महंगा हो जाएगा, ये अंदाजा लगाओ। तो गोया कि उस जमाने के अंदर बहुत ज्यादा महंगाई हो जाएगी। और बाद शुरा ने उसका मतलब ये निकाला कि यहां बैल की मुंडी बोल करके बैल की जात मुराद है, यानी खुद बैल इतने महंगे हो जाएंगे। इसलिए कि अभी खेती करनी है, जो अनाज पहले से था वो तो याजूज माजूज खा गए, अब नई खेती करे तो गल्ला आवे ने, तब खेती करने के लिए बैल चाहिए हल चलाने के लिए, तो बैल ढूंढने निकलेंगे तो बैल तो सारे याजूज माजूज काट काट के खाए गए, तो अब बैल इतने महंगे होंगे दुनिया में जहां भी होंगे जिसके पास भी होंगे कि 100 दीनार से भी ज्यादा महंगे बैल हो जाएंगे, इस कदर महंगी कीमत के ऊपर बैल बिकेंगे। जी
فيرغب نبي الله عيسى واصحابه فيرسل الله عليهم النغف في رقابهم فيصبحون فرسا كموت نفس واحده ثم يهبط نبي الله
اللہ کے نبی حضرت عیسی علیہ السلام دعا کریں گے فيرغب اللہ کی طرف متوجہ ہوں گے یعنی اللہ کی بارگاہ میں دعا کریں گے اور ان کے ساتھی بھی اللہ کی بارگاہ میں دعا کریں گے کہ اللہ ये याजूज माजूज को अब कुछ करो, हम तंग आ गए, पहाड़ों पर भूखे बैठे हैं, अब दुआ करेंगे, वो लोग दुआ में लग जाएंगे। अल्लाह ताला याजूज माजूज की गर्दन के अंदर एक कीड़ा पैदा फरमाएंगे। नगफ जानवर को एक बीमारी लगती है, ऊंट और बकरियों को, जिसकी उसकी वजह से गर्दन में कीड़ा लग करके वो जानवर की गर्दन टूट के वो जानवर मर जाता है। तो याजूज माजूज की गर्दन के अंदर कीड़े पड़ेंगे, कीड़े की बीमारी पड़ेगी और सारे याजूज माजूज जो है मर जाएंगे। जैसे कि फरसा कतला फरी सुन वाहिद, कि जिस तरीके से तुम में से एक आदमी कैसा फटफट मरता है, इस तरह पूरी आजूज माजूज की कौम को अल्लाह ताला फटाफट मौत दे देंगे, फटाफट पूरी कौम हलाक होके मर जाएगी। जब तमाम याजूज माजूज की मौत हो जाएगी, सुम्मयह बितु नबीउल्लाह ईसा, तो अल्लाह के नबी ईसा अलैहिस्सलाम और आपके साथी लोग तूर पहाड़ से जमीन पर उतर के आएंगे। अब आए तो सही, लेकिन पूरी जमीन के ऊपर एक बालिश्त जितनी जगह भी खाली नहीं होगी, एक बालिश्त, इसी को बालिश्त कहते हैं ना, इतनी जगह भी खाली नहीं होगी। इल्ला मलअहु ज़हमुहुम वनतनुहुम, मगर ये कि याजूज माजूज की चर्बी और बदबू भरी होगी, यानी पूरी रूए जमीन पर याजूज माजूज की लाश 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 पड़ी होगी। अब जब इंसान से कम 10 गुना ज्यादा है तो जब वो मरेंगे तो उनकी लाशों का क्या हाल होगा? पूरी जमीन के ऊपर एक बालिश भी जगह खाली नहीं मिलेगी, हर जगह याजूज माजूज की लाशें पड़ी हुई होगी। जब ईसा अलैहि सलाम उतर के आएंगे उस वक्त के ऊपर, और उनकी चर्बी और बदबू की वजह से पूरी फिजा बदबूदार बदबूदार बदबूदार। अब क्या करें? चंद ईमान वाले और ईसा अलैहि सलाम, कितना सफाई अभियान चलावे इतनी सारी लाशों की सफाई के लिए, कितनी स्वच्छता करें, तो फिर दुआ में बैठ जाएंगे। हदीस फयरगबु नबीउल्लाह ईसा व असहाबहु इलल्लाह, तो फिर दुआ करेंगे हजरत ईसा अलैहि सलाम और उनके साथी लोग अल्लाह की बारगाह में कि अल्लाह इसकी सफाई कैसे करने की, हमारे बस में नहीं है, आप ही इनकी सफाई कर दो। अल्लाह दुआ कबूल करेंगे। और सफाई कैसी होगी? अल्लाह ताला परिंदों को भेजेंगे, तैरन, कैसे बड़े बड़े परिंदे, कानाकिल बुख्ती, बुख्ती ऊंटों की तरह लंबी उनकी गर्दनें होगी। बुख्ती बुख्त, खुरासान के अंदर ये ऊंट होते हैं, बुख्ती ऊंट, तो बुख्ती ऊंट जो खुरासान के बेहतरीन किस्म के ऊंट है, उनकी गर्दन कैसी लंबी होती है, ऐसी लंबी लंबी गर्दनों वाले ये परिंदे आएंगे। लगता है ऐसा है कि ओनका जिंदा हो जाएगा। ओनका परिंदे की जो मिसाल हम किताबों में सुनते हैं ना, तो लगता है ऐसा है कि वो हकीकत में आ जाएगा, लंबी लंबी गर्दन वाला। और जो है वो आकर वो परिंदे क्या करेंगे, फतहमिलुहुम, ये तमाम लाशों को परिंदे उठाएंगे। कुदरती जेसीबी आ गया, परिंदे तमाम लाशों को ये परिंदे उठा करके फेंकेंगे, हैसुशा अल्लाह, जहां अल्लाह ताला चाहेंगे वहां फेंक देंगे। दूसरी रिवायत से पता चलता है कि समंदरों में लाशों को फेंक देंगे। जी
ثم يلقط نبي الله عيسى واصحابه من الارض فلا يجدون في الارض موضع الشبر الا ملأهم زهمهم ونتنهم فيرغب نبي الله عيسى واصحابه الى الله فيرسل الله طيرا كعناك البخت فتحملهم فتطرحهم حيث شاء الله وفي رواية تطرحهم من نهبل ويستوقد المسلمون من قسيهم ونشابهم وجعابهم 7 سنين ثم يرسل الله مطرا لا يكن منه بيت مدل ولا وبر فيغسل الارض حتى يتركها كالزلفه.
हाँ, एक दूसरी रिवायत में आया कि ये बड़ी बड़ी गर्दन वाले परिंदे आकर के याजूज माजूज की लाशों को नहबल में फेंक देंगे। नहबल बैतुल मुकद्दस के करीब एक जगह का नाम है, वहां ले जाकर के फेंक देंगे सारे के सारे। अब सवाल पैदा होता है ना कि नहबल इतना बड़ा कि सारी दुनिया के याजूज माजूज की लाश वहां आ जावे। एक तरफ तो ये कि ईसा अलैहि सलाम और उनके साथियों को एक बालिश जगह नहीं मिलेगी, और एक तरफ ये कि नहबल नामी गांव में सारी लाशों को जमा कर देंगे, गोया नहबल उकरडा बन जाएगा उस जमाने के अंदर। ये सवाल ज़हन में रखो।